आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, तपाईँ सबैलाई यो बाइबल अध्ययन कार्यक्रम मुक्तिको मार्गमा हार्दिक स्वागत छ। म आशा गर्दछु तपाईँ सबै मनको तयारीमा बाइबल अध्ययनको निम्ति आफ्नो रेडियो सेट अगाडि आइसक्नु भएको छ। आज पनि परमेश्वर हामी हरेकसँग आफ्नो वचनद्वारा कुराकानी गर्न गइरहनु भएको छ। आउनुहोस् छोटो प्रार्थना गरेर आजको बाइबल अध्ययनलाई आरम्भ गरौं। हाम्रो जीवित अनि सामर्थ्य परमेश्वर बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौं, स्तुति प्रशंसा गर्दछौं, किनकि प्रभु तपाईँ स्तुति प्रशंसा धन्यवादको योग्य प्रभु हुनुहुन्छ। तपाईँ महान दयालु कृपालु भला र करूणामय प्रभु हुनुहुन्छ। हाम्रो दुःख कष्ट पीड़ा र संकष्टमा सहायता गर्न सधैँ उपलब्ध हुने प्रभु हुनुहुन्छ। प्यारो प्रभु, म विशेष ती श्रोताको निम्ति प्रार्थना गर्दछु जो दुःख कष्ट पीड़ाको आँसु र संकष्टको समस्यामा छन्, निराश र रोगी बिरामी छन्। प्रभु आफ्नो अनुग्रह उनीहरूमाथि गर्नुहोस्। तिनीहरूका सबै समस्या र संकष्टबाट स्वतन्त्र छुटकारा वा मुक्त गरिदिनुहोस्। उनीहरूको पारिवारिक जीवनमा र पेसा व्यवसायमा आशिष दिनुहोस्। प्रभु, यो वचन अध्ययनलाई तपाईँको हातमा राख्छु, यसबाट पनि हामी हरेक सुन्नेहरूलाई आशिष दिनुभएको होस्। तपाईँलाई विशेष धन्यवाद दिँदै यो प्रार्थना प्रभु येशु प्रभुको नाममा माग्दछु, आमेन। श्रोता, आज हामी बाइबल अध्ययन भजन संग्रह 33 अध्याय अनि 33 र 34 अध्यायबाट हेर्नेछौ र यसको मुख्य विषय हो उद्धार मुक्ति पाएका मानिसबाट स्तुति र प्रशंसाको गीत। यहाँ परमेश्वरलाई सृष्टिकर्ता र पालनहार तारणकर्ताको रूपमा आराधना स्तुति गरिएको छ। उहाँको ऐश्वर्य अद्वितीय अनुपम अनुग्रहको निम्ति स्तुति प्रशंसा गरिएको छ। यस भजनकारको नाउँ उल्लेख गरिएको छैन। भजनहरूको खण्डमा यो नै एक भजन हो जुन सम्भव दाउदले नलेखेको हुन सक्छ। आउनुहोस् भजन संग्रह 33 अध्याय 1 पद हेर्दै अगाडि बढ़ौ। हे धर्मीगण हो, परमप्रभुमा आनन्दसित भजन गाओ, सोझो मन भएकाहरूले उहाँको स्तुति गर्नु सुहाउँदो छ। यहाँ यस प्रकार हामी देख्दछौ कि हामी परमेश्वरको उपस्थितिमा हर्ष आनन्द गर्नुपर्छ। यो स्तुति प्रशंसाको सुन्दर भजन हो। यो यस्तो लाग्छ मानौ यो दाउदको भजन हो, होइन र? सम्भवत यस्तो लाग्छ यसका लेखक दाउद नै हुन्। यद्यपि यसका लेखक को हुन् भनेर निश्चित रूपमा थाहा नभए पनि दुई पदमा भजनका भन्छन्, बिना बजाउँदै परमप्रभुमा धन्यवाद चढाओ, दस्तार सितार बजाउँदै उहाँको स्तुति गाओ, अनि तीन पदमा भन्छन्, उहाँको निम्ति एउटा नयाँ भजन गाओ, निपुणता साथ ठूलो स्वरले बजाओ र गाओ। र हामीले उहाँको निम्ति नयाँ गीत गाउनुपर्छ। त्यो नयाँ गीत के हो त? धेरै भजनहरूले त्यो नयाँ गीत बताउँछन् जुन भविष्यमा गाइनेछ। म सोच्दछु कि जब त्यो नयाँ गीत गाउने समय आउनेछ त्यहाँ नयाँ गायकहरू पनि हुनेछन्। हामी नयाँ शरीर प्राप्त गर्न गइरहेका छौं। म सोच्दछु कि त्यो नयाँ गीत म पनि गाउनेछु। म आशा गर्दछु कि प्रभुले मलाई स्वर्गीयमा नयाँ गीत गाउने बनाउनुहुनेछ। प्रकाश 5:9 पदले भन्दछ, अनि तिनीहरूले यसो भनी एउटा गीत गाए, तपाईँ मारिनु भएको थियो र तपाईँले आफ्नै रगतले मानिस जातिलाई हाम्रा परमेश्वरको निम्ति किन्नुभयो। भजनकारले हामीलाई परमेश्वरको निम्ति स्तुति प्रशंसाको गीत गाउन प्रोत्साहित गर्छन्, किनभने उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। तर हामीले स्वर्गीयमा गाउने नयाँ गीत उहाँ हाम्रो उद्धारकर्ता हुनु भएकोले गर्दा गाउनेछौ। प्रकाश 14:3 पदमा हामी पढ्छौ, सिंहासनको अगाडि ती चार जीवात धर्मगुरूको अगाडि तिनीहरूले एउटा नयाँ गीत जस्तै गाउँदा रहेछन्। अनि त्यो नै महत्वपूर्ण कुरा हो। 10 पदमा लेखिएको छ, गाउँदा रहेछन् र पृथ्वीबाट किनेका अर्थात 144,000 बाहेक त्यो गीत अरू कसैले पनि त्यो गीत गाउन सक्दैनथ्यो। मित्र, भविष्यमा नयाँ गीत गाइनेछ। अगाडि 4 पदमा भन्दछन्, किनकि परमप्रभुको वचन यो पक्का छ र उहाँका सबै काम सत्यतामा हुन्छन्। मित्र, परमेश्वरको वचनको, उहाँको कामको र उहाँको रचनात्मक कामहरूको ध्यान दिनुहोस्। अनि 6 पदमा भनिएको छ, परमप्रभुको वचनले र उहाँकै मुखको सासले त्यहाँका तारागण बनिएका हुन्। परमेश्वरको वचन शक्तिशाली छ। परमेश्वरले आफ्नो स्वरलाई, आवाजलाई सृष्टि गर्न प्रयोग गर्नुभयो, नष्ट गर्न होइन। उहाँ वचनद्वारा सृष्टिलाई, विश्वलाई अस्तित्वमा ल्याउनुभयो। उहाँले उत्पत्ति एकको तीन पदमा भन्नुभयो, उज्यालो होस्, तब उज्यालो भइहाल्यो। ज्योतिमा शक्ति छ। विद्युत वा इलेक्ट्रोनिक शक्ति के तपाईँ महसुस गर्न सक्नुहुन्छ कि ती सबै वचन बोल्नुहुँदा अस्तित्वमा आयो? परमेश्वरले बोल्नुभयो र सबै सृष्टि गरेका सबै थोकहरू अस्तित्वमा आए। वनस्पति, जीव जन्तु र मानिसहरू उहाँको वचनद्वारा सृष्टि गरिएका हुन्। अहो, उहाँको वचनमा कस्तो शक्ति छ! मलाई थाहा छैन उहाँको वचनमा उहाँले कसरी गर्नुभयो, तर मलाई थाहा छ कि उहाँले यो गर्नुभयो, अनि त्यो नै महत्वपूर्ण कुरा हो। दश पदमा भनिएको छ, परमप्रभुले अन्य जातिका सल्लाह रद्द तुल्याउनुहुन्छ, उहाँले देश देशका मानिसहरूका विचारलाई निष्फल तुल्याउनुहुन्छ। मित्र, संयुक्त राष्ट्र संघले यसैया 2:4 पदलाई आफ्नो मोटोको रूपमा चुने, जुनले भन्दछ, तिनीहरूले आफ्ना तरवार पिटेर, फाली र भाला पिटेर हँसिया बनाउनेछन्, र एउटा देशको जातिले अर्को देशका जाति भाषी माथि तरवार चलाउने छैन, तिनीहरूले अब उपरान्त युद्ध गर्ने छैन। मित्र, तिनीहरूले आफ्नो मोटोको लागि गलत शब्द प्रयोग गरे, किनभने मलाई यस्तो देखाइ परेको छैन कि ती राष्ट्रहरूले आफ्नो हतियारलाई पिटिरहेका छन्, तर आपसमा पिटापिट गरिरहेका छन् अनि तरवारलाई पिटेर फाली बनाइरहेका छैनन्। त्यसको सट्टामा भजन संग्रह 33:3 पदमा तिनीहरूको निम्ति लेखिएको छ, परमप्रभुले अन्य जातिहरूको सल्लाह विचारलाई रद्द तुल्याउनुहुन्छ, उहाँले देश देशका मानिसका विचारलाई निष्फल तुल्याउनुहुन्छ। त्यो चाहिँ उचित र न्यायोचित पद हो। भूतकालको इतिहासले हेर्नुहोस्, संयुक्त राष्ट्र संघ आउनभन्दा अघि लीग अफ नेसन र त्योभन्दा पहिले हग कन्फरेन्स अफ पीस, ती सबै व्यर्थमा आए। के तपाईँ अर्कको बारेमा जान्नुहुन्छ? म यो कुरा भन्नुभन्दा पहिले मेरो आलोचना गरिन सक्छ, तर संयुक्त राष्ट्र संघ पनि व्यर्थमा हुन गइरहेको छ। त्यो निष्फल भएको छ किनभने तिनीहरूले परमेश्वरलाई छोड्यो। अनि 12 पदमा भनिएको छ, त्यो जाति धन्यको जसको परमेश्वर उहाँ नै परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई उहाँले आफ्नो निज अधिकारको निम्ति चुन्नु भएको छ। यो हरेक राष्ट्रको निम्ति बुझ्न आवश्यक छ। अनि 13 पदमा भनिएको छ, परमप्रभुले स्वर्गीयबाट हेर्नुहुन्छ, उहाँले सबै मानिसका सन्तानलाई देख्नुहुन्छ, अर्थात उहाँले संयुक्त राष्ट्रका मानिस र ती सबै सन्तानलाई देख्नुहुन्छ। उहाँले सबै राष्ट्रका राष्ट्रपति, प्रधानपति, प्रधानमन्त्री र उच्च पदाधिकारी देख्नुहुन्छ। उहाँले हरेक पार्टीका नेताहरूलाई देख्नुहुन्छ, साथै तपाईँ र मलाई पनि देख्नुहुन्छ। कोही पनि उहाँको आँखा वा नजरदेखि उम्कन सक्दैन। 16 पदमा भनिएको छ, सेनाहरूका फौजबाट कोही राजा बन्न सक्दैनन्, शक्तिशाली पुरूषले आफ्नो ठूलो बल वा तागतले आफूलाई बचाउन सक्दैन। नेपोलियनले भने, परमेश्वर मात्र महान शक्तिशाली हुनुहुन्छ र बटालियनको सेना वाहिनी उहाँ नै हुनुहुन्छ, तर उनले आफू गलत वा कमजोर देखाउनलाई भनेका थिए, किनभने वाटरलूको समयमा उनीसँग सबैभन्दा विशाल सेना वाहिनी थियो, तर युद्ध हारे। मित्र, परमेश्वर त्योसँग हुनुहुन्न जससँग शक्तिशाली बल शक्ति छ। अनि 18 पदमा भनेको छ, हेर, परमप्रभुको दृष्टि उहाँसँग डराउने र उहाँको करुणाको आशा गर्ने माथि रहन्छ। अहो, यो कस्तो सुन्दरता कुरा छ! अनि 21 पदमा भनिएको छ, किनकि उहाँमा नै हाम्रो हृदय रमाउनेछ, किनभने उहाँको पवित्र नाउँमा हामीले भरोसा गरेका छौं। जब हामी परमेश्वरको नाउँमा विश्वास र भरोसा राख्छौं, हाम्रा हृदयहरू रमाउनेछन्, किनकि हामी जान्दछौ कि उहाँ हाम्रो हरेक क्षेत्रमा हुनुहुन्छ। अब हामी 34 अध्यायतिर पनि लागौं। यस 34 अध्यायको मुख्य विषय हो छुटकाराको लागि स्तुति प्रशंसाको गीत। यो भजन संग्रह स्पष्टता छ। हजुर, तपाईँलाई थाहै नै होला कि राजा साउल दाउदको पिछा गरिरहेका थिए। यी जवान दाउद आफ्नो जीवन बचाउनको निम्ति भागिरहेका थिए, ओडार गुफाहरूमा लुकिरहेका थिए,
उनी मृत सागरको उजाड स्थानतिर थिए। त्यो ठाउँ जहाँ मानिसहरू कुनै कमै मात्रामा जीवित रहन सक्छन्। दाउद त्यस उजाड स्थानमा बाँच्न वा जीवित रहन त सके, तर उनी अति नै थकित भएका थिए र उनको विश्वास कमजोर भयो। उनले सोचे कि अब उनी मारिनेछन्। त्यसकारण दाउद पश्चिमी दिशा पलिस्तिनको देशतिर गए, जुन गात थियो, अनि पलिस्तिनका राजाले उनलाई ग्रहण गरे, तर उनका मानिसहरूले उनलाई विश्वास गरेनन्। पहिलो समुएल 21 अध्याय 11 12 पदमा लेखिएको छ, आकिसका सेवकहरूले तिनलाई भने, निश्चय नै तिनको देशका राजा यिनी नै हुन् जसको विषयमा तिनीहरूले नाच्दै यसो भनेर गाएका थिए, साउलले त हजारौंलाई ध्वस्त गरे तर दाउदले त लाखौं लाखलाई ध्वस्त गरे। यो कुरा दाउदले सुने र मनमा राखी छोडेका थिए र तिनी गातका राजा आकिससित साह्रै डराए। दाउदले महसुस गरे कि त्यस क्षेत्रमा उनी खतरामा थिए, त्यसकारण उनले बहुला जस्तै पागल जस्तै अभिनय गरे। त्यस राजालाई आफ्नो उपस्थितिमा पागल मान्छेलाई देखेर घृणा उत्पन्न भयो र उनले त्यसलाई पठाए अर्थात छोडिदिए। यसरी दाउदको जीवन खतराबाट बच्यो। जब दाउद त्यहाँबाट उम्किएर भागेर अर्को ठाउँमा गए र उजाड स्थानमा पुनः लुक्न आए, म सोच्दछु कि उनी ओडारमा ढल्केर यो सोच्दै थिए कि मैले परमेश्वरलाई विश्वास र भरोसा गर्नुपर्ने थियो। अब तपाईँ पहिलो समुएल 21 अध्यायमा फर्कनुहोस् र रिकर्ड विवरणलाई पढ्नुहुन्छ भने थाहा पाउनुहुन्छ कि गातका राजाका नाम आकिस थियो। बाइबल वचन 34 अध्यायमा उनलाई अभिमेलेक भनिएको छ। हजुर, अभिमेलेक राजा घरानाको सामान्य उपाधि हो कि जस्तो फिरोन फारो मिश्रको राजघरानाको सामान्य उपाधि थियो। हजुर, जब हामी यो भजनको विचार गर्छौं, यसलाई दाउदको अनुभवको प्रकाशमा सोचौं, यहाँ 34 अध्यायको एक पदमा भनिएको छ, म हर बखत परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ। जब तपाईँ कुनै रोग बिमार दुःख कष्ट संकष्ट समस्यामा हुनुहुन्छ, के तपाईँ निरुत्साह र पराजितको महसुस गर्नुहुन्छ? दाउदले पनि यस्तै महसुस गरेका थिए। दाउद निरन्तर भागिरहे एक ठाउँदेखि अर्को ठाउँमा। यस्तो देखिन्थ्यो कि अब यसको कहिले पनि अन्त आउने छैन। उनले आफ्नो हिम्मत हारे, आफ्नो साहस गुमाए, निरुत्साहित भए। उनले सोचे कि कुनै दिन उनी मरिनेछ, तैपनि उनी भन्छन्, म हर समय परमेश्वरलाई प्रशंसा गर्नेछु। मित्र, जब जीवन हरेक क्षेत्रमा सफल कुशल हुन्छ, हरेक कुरा ठिकठाक हुन्छ, त्यति बेला परमेश्वरलाई ठिक तरिकाले स्तुति प्रशंसा गरिन्छ। तर जीवनमा समस्या र कष्टहरू हुन्छन्, त्यति बेला यो गर्न त्यति सजिलो हुँदैन। तैपनि दाउदले भन्न सके कि उहाँको प्रशंसा तिनको मुखमा सधैँ हुनेछ। उनी भन्छन्, हर बखत मेरो मुखमा हुनेछ र परमप्रभुलाई धन्यको भन्नेछु, उहाँको प्रशंसा सदैव निरन्तर मेरो मुखमा हुनेछ। चाहे दुःख कष्टमा, चाहे आँसु पीड़ामा होस्, चाहे रोगी बिमारीमा होस्, कुनै पनि अवस्थामा उहाँको स्तुति प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ भनेर भन्छन्। अनि दुई पदमा भनिएको छ, परमप्रभुमा नै मेरो आत्माले घमण्ड गर्नेछ, नम्रहरू यो सुनेर खुशी हुनेछ। हो, यो कति सुन्दर कुरा छ। भजनकार भन्छन्, परमप्रभुमा नै मेरो आत्माले घमण्ड गर्नेछ। अरू कुनै कुरामा होइन, मेरो ओहदा, मेरो शिक्षा, मेरो रूप सुन्दरतामा, मेरो योग्यतामा होइन, तर परमप्रभुमा नै मेरो आत्माले घमण्ड गर्नेछ। अनि तीन पदमा भनिएको छ, मसँगै परमप्रभुको बढाई गर र हामी मिलेर उहाँको नाउँ उच्च पारौं। हजुर, अगाडिका तीन पदहरू परमप्रभुलाई स्तुति प्रशंसाको गीत हुन्, ती हालेलुया कोरसहरू हुन्। अहिले दाउद आफ्नो स्तुतिको लागि कारण दिन्छन्। चार पदमा भन्छन्, मैले परमप्रभुको खोजी गरे र उहाँले मलाई जवाब दिनुभयो र मेरो सबै डरहरूबाट छुटाउनुभयो। यो कस्तो अद्भुत कुरा छ यहाँ। अनि पाँच र छ पदमा भनिएको छ, तिनीहरूले उहाँलाई हेरेर उज्जवल भए, अब तिनीहरूको अनुहार कहिले अध्यारो हुने छैन। यस दुखित मानिसले पुकार गर्यो र परमप्रभुले सुन्नुभयो र त्यसलाई सबै दुःख संकष्ट समस्याबाट बचाउनुभयो। यहाँ परमेश्वरको छुटकाराको निम्ति दाउद कति धन्यवादी भइरहेका छन्। अनि मित्र, म परमेश्वरलाई धन्यवाद दिन्छु कि उहाँले उनलाई अगुवाई गर्नुभएको तरिकाको लागि। मलाई निश्चय छ कि तपाईँ पनि उहाँलाई धन्यवाद दिनुहुन्छ कि कसरी उहाँले दाउदलाई अगुवाई गर्नुभयो र छुटकारा दिनुभयो। अनि यो अनुभव सायद तपाईँको जीवनको निम्ति पनि सत्य होला। त्यसकारण हामी सदैव परमेश्वरप्रति धन्यवादी हुनुपर्छ। अनि सात पदमा लेखिएको छ, उहाँसँग डराउनेहरूको चारैतिर स्वर्गीय दूतले चारैतिर छाउनी बनाउँछन् र तिनीहरूलाई छुटकारा दिन्छन्। भजनहरूमा तीन पटक मात्र दूतहरूको शब्द उल्लेख भएको छ। उहाँको भजन 34 अध्यायको 7 पदमा र भजन 35 अध्याय 5 र 6 पदमा मात्र उल्लेख भएको छ। म यहाँ यो विषयको बारेमा कुनै विवरण दिने छुइनँ, तर म विश्वास गर्छु कि परमप्रभुको दूत चाहिँ पुरानो नियममा परमप्रभुको पूर्ण पूर्व प्रकटता हो। तपाईँ नयाँ नियममा परमप्रभुको दूतको बारेमा देख्नुहुने छैन, किनभने प्रभु कति पनि दूत हुनुहुन्न तर उहाँ एक मानिस हुनुहुन्छ। जब यो कुरा पुरानो नियममा दूतको रूपमा प्रकट हुनुहुन्थ्यो, उहाँ प्रभु येशू ख्रिष्ट भन्दा अरू कोही पनि हुनुहुन्थ्यो। यस पदमा भजनकार भन्छन् कि 7 पदमा उहाँसँग डराउनेहरूको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउनेछन् र तिनीहरूलाई छुटकारा दिन्छन्। हेब्रू 13:5 पदमा प्रभु येशु भन्नुहुन्छ, म तिमीहरूलाई कहिले छोड्ने छैन न त त्याग्ने नै छु। अनि मत्ती 28:20 पदमा प्रभु भन्नुहुन्छ, म सधैँ तिमीहरूसँग छु अर्थात जगतको अन्तसम्म। अब यहाँ दाऊद 8 पदमा निमन्त्रणा दिन्छन् कि पारख गरेर हेर कि परमेश्वर कस्तो भला हुनुहुन्छ, उहाँमा भरोसा गर्ने मानिस धन्यको। दाऊद भन्छन्, यदि मैले भनेको सत्य कुरा विश्वास गर्दैनौ भने तिमीहरू आफैले चाखेर हेर न कि परमप्रभु कति भला हुनुहुन्छ। उहाँमा भरोसा गर्ने मानिस धन्य हुन्, खुशी हुन्, यो जस्तो अरू कुनै चीज वस्तु छैन। दाऊदलाई धेरै समयदेखि खेदो र पीड़ा साउले गरेका थिए। उनी ओडार र गुफाहरूमा लुकी हिँड्थे र बाहिर बाहिर पाखा पाखामा कठोर मानिस पनि भइसकेका थिए। उनले निम्न पदहरूमा उल्लेखित दृश्यहरू देखेका थिए। 10 पदमा भन्छन्, जवान सिंहलाई त हर्जा पर्दछ र भोकाउँछ, तर जसले परमप्रभुको खोजी गर्छन् तिनीहरूलाई कुनै उक्तम कुराको खाँचो पर्ने छैन। दाऊदले भोकाएको जवान सिंहहरूलाई, मतलब सिंहको सानो सानो बच्चालाई केही खाने भोजनको खोजीमा यताउता हिँडेको र आमाले शिकार दिएको देखे। अनि उनले यो पनि देखे कि परमप्रभुको खोजी गर्नेलाई कुनै उक्तम कुराको खाँचो पर्ने छैन। यदि सिंहनीले आफ्ना जवान बच्चा सिंहलाई वस्त्र ख्याल गर्न सक्छ भने परमेश्वरले पनि तपाईँ र मलाई वस्त्र ख्याल गर्न सक्नुहुन्छ। दाऊदले त्यो आफ्नो अनुभवद्वारा सिके। आफ्नो व्यक्तिगत जीवनमा परमेश्वरले ख्याल वास्त गरेको अनुभव गरेका थिए। उनले जान्दथे कि वास्तवमा यो वास्तविक थियो। अनि 13 पदमा भन्छन्, तेरो ओठलाई खराबीबाट र तेरो जिब्रोलाई छलछाम गर्नबाट जोगा। अनि यो एक कुरा हो आज धेरै विश्वासीले सिक्न आवश्यक छ, गम्भीरपूर्वक सोच्न आवश्यक छ। अनि 15 पदमा भन्दछन्, परमप्रभुको नजर धर्मात्मतर्फ लागिरहन्छ र उहाँका कान तिनीहरूको पुकारा सुन्न खुला रहन्छन्। परमेश्वरले प्रार्थना गरेको सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। यो तपाईँ र मैले आशा गरिरहेको उत्तर नहोला, किनभने कहिले कहीँ उहाँले हुँदैन भनेर पनि उत्तर दिनुहुन्छ। तर याद गर्नुहोस् कि परमेश्वरले प्रार्थना सुन्नुहुन्छ अनि उत्तर दिनुहुन्छ। अनि 16 पदमा भन्छन्, परमप्रभुको मुख खराबी गर्नेहरूका सम्झना पृथ्वीबाट मेट्न तिनीहरूको विरूद्धमा हुन्छ। मैले एउटा अंग्रेजी ड्रामा भावनात्मक अभिनय देखेको छु। एकजना निज पापी जसले प्रभुलाई कहिले पनि चिनेको छैन र आफ्नो प्रिय पत्नी र सानो बच्चालाई छोड्न चाहन्छ ताकि ऊ आफ्नो पापी जीवनमा जिउन सकोस्, मोज मजा गर्न सकोस्, यही उद्देश्यले ऊ टाढा अर्कै ठाउँमा जान्छ आफ्नो पत्नी र सानो बच्चालाई छोडेर। अनि एक दिन आफ्नो घरमा फर्किआउँदा उसको आफ्नो सानो नानी सिकिस्त बिरामी हुन्छे। त्यो देख्ने बित्तिकै त्यसले परमेश्वरतिर फर्केर घुँडा टेकेर प्रार्थना गर्छ। यस किसिमको कहानीले दर्शकहरूलाई खुशी पार्दछ, तिनीहरूको मनलाई छुँदछ र तिनीहरूले प्रशंसा गर्दछन्। तर मित्र, यस्तो किसिमको कहानीले मलाई कति पनि फरक पार्दैन, असर गर्दैन। तपाईँलाई थाहा छ किन? परमेश्वर भन्नुहुन्छ त्यस्ताको प्रार्थना परमेश्वरले सुन्ने छैन। त्यस्ता व्यक्तिसँग परमेश्वर कहाँ जाने, उद्धार बाहेक अरू कुनै कुरा माग्ने, विन्ती गर्ने अधिकार छैन। अरू त के, आफ्नो पापको क्षमाको लागि पनि विन्ती प्रार्थना गर्न सक्दैन। उहाँमा तपाईँको निम्ति क्षमा पनि छ। तपाईँले गर्नुपर्ने काम चाहिँ एउटा पापीको रूपमा पश्चाताप गर्नु र ख्रिष्टले आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गरी विश्वास गर्नु हो। अनि मात्र उहाँले तपाईंलाई क्षमा दिनुहुनेछ। प्रेरित 16:31 पदमा भनिएको छ, प्रभु येशु ख्रिष्टमा विश्वास गर र तिमीले उद्धार पाउनेछौ। अनि यहाँ 18 पदमा भनिएको छ, भजनकार भन्छन्, टुटेका हृदय भएकाहरूको नजिक परमप्रभु हुनुहुन्छ र पश्चातापी मन हुनेलाई उहाँले बचाउनुहुन्छ। यदि कुनै व्यक्तिले यस्तो दिनताको स्थान लिन इच्छुक छ भने र पापीको रूपमा उहाँका आइ पश्चाताप गरेर उहाँलाई विश्वास गरे तब परमप्रभु उसको नजिकमा हुनुहुनेछ। यहाँ अहिले आफ्नो नानी बिरामी हुँदा प्रार्थना गर्ने पाखण्डी यस मानिसले आफ्नो पाप र अंगीकार गर्दै येशु ख्रिष्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गरे तब परमेश्वरले उसको बच्चाको निम्ति उसको प्रार्थना सुन्नुहुनेछ। परमप्रभु ती व्यक्तिको नजिक हुनुहुन्छ जसको टुटेको हृदय छ। मित्र, अनि 19 पदमा भजनकार भन्छन्, धर्मात्मालाई धेरै दुःख त हुन्छ तैपनि परमप्रभुले तिनको सबै समस्या दुःख कष्टबाट छुटाउनुहुन्छ। चाहे तपाईँ जोसुकै किन नहुनुहोस्, तर जब हामी परमेश्वरको सन्तान हुन्छौं तब हामी परमेश्वरबाट छुटकाराको आशा गर्न सक्छौं, उहाँको कृपा करूणाको आशा गर्न सक्छौं। ओ, उहाँ कति भला हुनुहुन्छ, उहाँलाई दाउदले जस्तै स्तुति प्रशंसा गरौं र धन्यको भनौं। हाम्रो दयालु प्रभुले आजको वचन अध्ययनमा आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 98-470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98-470-35-679, 98-470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।